यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा वर्तमान सरकार केही गर्न र परिवर्तन ल्याइ छाड्ने संकल्पका साथ आएको स्पष्ट। मध्य पहाड़ी लोकमार्गको सुनकोशी नदीमा गाड़ी खस्दा 3 जना बेपत्ता। डेंगी रोगको संक्रमण 75 जिल्लामा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पुष्टि। र विश्व स्वास्थ्य संगठन WHO द्वारा मंकी पक्स भाइरस नियन्त्रण योजनाको घोषणा। प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारसँग देश विकासको आशा गर्न र भर पनि पर्न आग्रह गर्नुभएको छ। फिनिक्स कलेज र युनिभर्सल कलेजद्वारा आज आयोजित काठमाडौँ युथ कन्क्लेभ 2024मा युवा सहभागीले सोधेका प्रश्नको जवाब दिनुहुँदै प्रधानमन्त्री ओलीले वर्तमान सरकार केही गर्ने र परिवर्तन ल्याइ छाड्ने संकल्पका साथ आएको स्पष्ट गर्नुभयो। प्रधानमन्त्री ओलीले युवा नै देश निर्माणका सम्पूर्ण शक्ति भएकोले अनुकूल वातावरण भए विदेशमा रहेका नेपाली युवा पनि स्वदेश फर्कने विश्वास व्यक्त गर्नुभयो। युवालाई स्वदेशमै शिक्षा र रोजगारीका अवसरमा जोड्न सरकार प्रयासरत रहेको उल्लेख गर्नुहुँदै वहाँले सरकारले स्टार्टअपका कार्यक्रम शुरू गरेको र निजी क्षेत्रबाट पनि 10,000 भन्दा बढ़ी रोजगारीका अवसर सृजना गर्ने जानकारी गराउनुभयो। प्रधानमन्त्री ओलीले सामाजिक विकृति अन्त्यका लागि हरेक व्यक्ति र समाज नै आचरणयुक्त हुनुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओली समक्ष दाङका नेता, सांसद र स्थानीय तहका जनप्रतिनिधि एवं निजी क्षेत्रका अगुवाले तुलसीपुरको टरी गाउँ विमानस्थल स्तरोन्नति सहित जिल्लाको समग्र विकासबारे मागपत्र बुझाउनु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा नेकपा एमालेका महासचिव शंकर पोखरेल, संघीय सांसदहरू दीपक गिरी र मेनका पोखरेल, एमाले केन्द्रीय सदस्य घनश्याम पाण्डे, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का लगायतले विमानस्थलको स्तरोन्नति सहित जिल्लाको समग्र आर्थिक र भौतिक विकासबारे मागपत्र बुझाउनु भएको हो। मागपत्र बुझेपछि प्रधानमन्त्री ओलीले विमानस्थल स्तरोन्नतिका साथै लमही घोराही तुलसीपुर सड़क विस्तारमा सरकारले ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेपालको आकस्मिक भ्रमणमा रहनुभएकी भारतकी युवा तथा खेलकुद राज्य मन्त्री रक्षा निखिल खड्सेलाई तनहुको आबु खैरेनी गाउँपालिका 2 ऐना पहरामा भारतीय यात्रुवाहक बस दुर्घटनाबाट भएको क्षति, उद्धार तथा घाइतेहरूको उपचार बारे सुरक्षा निकायका अधिकारीले जानकारी गराउनु भएको छ। गृहमन्त्री रमेश लेखकको उपस्थितिमा गृह मन्त्रालयमा सुरक्षा निकायका अधिकारीले दुर्घटनाबारे आज जानकारी गराउनु भएको हो। गृहमन्त्री लेखकले दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ उद्धारकर्मी परिचालन भए तथा घाइतेलाई यथाशक्य चाँडो उद्धार गरेर अस्पताल पुर्याइएको बताउनुभयो। गृहमन्त्री लेखकले नेपाल सरकारका तर्फबाट दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभयो। साथै उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो। सो अवसरमा राज्यमन्त्री खड्सेले नेपाल सरकारबाट उद्धारदेखि उपचारसम्मका काममा भएको कुशल व्यवस्थापनप्रति आभार प्रकट गर्नुहुँदै उद्धारमा खटिने सुरक्षाकर्मी र स्वास्थ्यकर्मी लगायत सबैलाई धन्यवाद दिनुभयो। त्यसअघि गृहमन्त्री लेखक र राज्यमन्त्री खड्सेले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा उपचाररत 16 जना घाइतेको अवस्थाबारे जानकारी लिनुभएको थियो। यसैबीच बस दुर्घटनामा ज्यान गुमाएका 27 यात्रुको चितवन स्थित भरतपुर अस्पतालमा शव परीक्षण पश्चात भारत पठाइएको छ। भारतीय सेनाको विशेष विमानबाट मृतक मध्ये 25 वटा शव महाराष्ट्र पठाइएको र अन्य 2 शव भने स्थलमार्ग हुँदै उत्तर प्रदेशको गोरखपुर पठाइएको चितवनका प्रमुख जिल्लाधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो। बसका चालक र सहचालकको शव स्थलमार्ग हुँदै परिवारले गोरखपुर लान चाहेपछि उतै पठाइएको प्रमुख जिल्लाधिकारी यादवले बताउनुभयो। मध्य पहाड़ी लोकमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका 1 कुडुलेमा गुडिरहेको गाड़ी सुनकोशी नदीमा खस्दा 3 जना बेपत्ता भएको छ। आज साँझ खोटाङबाट आइरहेको हाइलेक सिन्धुलीको गोलन्जोर गाउँपालिका 1 कुडुलेमा अनियन्त्रित भएर गाड़ी नदीमा खस्दा 3 जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफलेका अनुसार सवारी नम्बर नखुलेको हाइलेक्स गाड़ी चालक सूर्य विनायक नगरपालिकाका 32 वर्षीय अविन बिक, 30 वर्षीय प्रणिग स्यागु र 37 वर्षीय बलराम घटुवा बेपत्ता भएका हुन्। गाड़ीमा 4 जना सवार थिए। कपिलवस्तुको बाणगंगा नगरपालिका 8 ढोडेकोलमा खोलामा डुबेर दुईजनाको मृत्यु भएको छ। आज फुटबल खेलेर नुहाउन गएका दुई किशोरको कोइली खोलाको भूते रहमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा 16 वर्षीय प्रतीक भण्डारी र 15 वर्षीय सरोज सापकोटा रहेका छन्। प्रहरीले उद्धार गरेर नजिकैको अस्पताल पुर्याइएकामा अस्पतालले मृत घोषणा गरेको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
ए छोरा, के छ हाल खबर? पढाई कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि *1415 # डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्यावत राईले विश्वविद्यालयमा भइरहेको गुण्डागर्दीलाई राजनैतिक संरक्षण नहुने स्पष्ट पार्नुभएको छ। आज भरतपुर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै मन्त्री भट्टराईले विश्वविद्यालयमा हुने यस्ता गतिविधि नियन्त्रण गर्न आवश्यक रहेको बताउनुभयो। विश्वविद्यालयमा गुण्डागर्दी र अपराधीकरण स्वीकार्य नभएको उल्लेख गर्दै उहाँले गुण्डागर्दी र अपराधीकरण चरित्र भएकोले यस्ता गतिविधिमा राजनैतिक संरक्षण हुनु दुःखद भएको बताउनुभयो। निरन्तर शिक्षाका लागि पुस्तकालय भन्ने नारासहित यही भदौ 15 गते 17 राष्ट्रिय पुस्तकालय मनाइने भएको छ। गत साउन 21 गते शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको सचिव स्तरीय बैठकबाट निरन्तर शिक्षाका लागि पुस्तकालय भन्ने आदर्श वाक्यसहित 17 राष्ट्रिय पुस्तकालय दिवस मनाउने निर्णय गरेको थियो। पार्टीलाई जनमुखी बनाएर संगठन विस्तार गर्नुपर्ने, एकीकृत कार्य योजनाका साथ जनपरिचालनको योजना बनाउन नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेताहरूले पार्टी नेतृत्वलाई सुझाव दिएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आज बसेको उपत्यका विशेष प्रदेश सम्पर्क समन्वय प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठकमा सहभागी भएका नेताहरूले सरकारमा रहँदा भए गरेका सकारात्मक काम कार्यवाहीलाई लिएर जनतामा जानुपर्ने, सुशासन वृद्धिको योजनामा भएको प्रगतिका बारेमा आम रूपमा जानकारी गराउनुपर्ने धारणा राख्नु भएको थियो। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा भएको छलफलका बारेमा आजै नुवाकोट काठमाडौँ सम्पर्क समन्वय समितिले आयोजना गरेको कार्यक्रममा बैठक फलदायी भएको जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू संलग्न नभएको कागजपत्र छानबिन समितिलाई बुझाएको बताउनु भएको छ। भरतपुर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्नुहुँदै सभापति लामिछानेले गोर्खा मीडियासँग आफू संलग्नका बारेमा लागेको आरोप पुष्टि नहुने गरी प्रमाण बुझाएको बताउनुभयो। सभापति लामिछानेले शुक्रबार छानबिन समितिलाई 10 घण्टा लामो बयान दिनुभएको थियो। उहाँले जीवी राईको विषयमा बेलैमा राम्ररी थाहा पाउन नसक्नु आफ्नो कमजोरी रहेको बताउनुभयो। डेंगी रोगको संक्रमण 75 जिल्लामा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हुम्ला र मुस्ताङ बाहेक सबै जिल्लामा डेंगी रोगको संक्रमण देखिएको मन्त्रालय अन्तर्गतको इपिडेमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डाक्टर गोकर्ण प्रसाद दाहालले जानकारी दिनुभयो। 75 जिल्लामा 5119 जनामा डेंगी रोगको संक्रमण देखिएको र यस वर्ष हालसम्म 3 जना डेंगी रोगको संक्रमणका कारणले निधन भएको शाखा प्रमुख डाक्टर दाहालले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। विश्व स्वास्थ्य संगठन WHOले मंकीपक्स भाइरसको नयाँ अधिक संक्रामक क्लेड 1B भेरिएन्ट नियन्त्रणका लागि आगामी 6 महिनामा कम्तीमा 13.50 करोड़ अमेरिकी डलर लागतको प्रकोप नियन्त्रण योजना घोषणा गरेको छ। WHOका महानिर्देशक टेड्रोस गेब्रियसले WHOका सदस्य राष्ट्रहरूलाई सम्बोधन गर्दै एमपक्सको नियन्त्रण सम्भव रहेको र यसका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनुभयो। एमपक्सको बढ़दो संक्रमणलाई मध्यनजर गर्दै गत हप्ता WHOले यसलाई सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको थियो। जर्मनको सोलिंगेन शहरमा आयोजित एक कार्यक्रममा चक्कु प्रहार हुँदा 3 जनाको मृत्यु भएको छ भने अन्य 8 जना घाइते भएका छन्। औद्योगिक शहर स्थापना भएको 650 वर्ष मनाइरहेका बेला उक्त घटना भएको थियो। अब आर्थिक समाचार निर्मला भट्टबाट।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सुन चाँदी व्यवसायका जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताउनु भएको छ। नेपाल सुनचाँदी कला व्यवसाय संघको वार्षिक साधारण सभा तथा रजत जयन्ती समारोहको उद्घाटन कार्यक्रममा मन्त्री भण्डारीले सुनचाँदी व्यवसायको कोटा वृद्धि लगायत जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभयो। राष्ट्र बैंकबाट सुनचाँदी खरिद गरेर उपभोक्तासम्म पुग्दा पाँचवटा माध्यम बीचमा रहेको मन्त्री भण्डारीले बताउनुभयो। राष्ट्र बैंकबाट सिधै व्यवसायीले खरिद गरेर उपभोक्ता माझ पुग्नुपर्ने उहाँको धारणा थियो। सुनचाँदी व्यवसायका मागका बारेमा सरकारका तर्फबाट आफूले विभिन्न चरणमा छलफल गरेको उल्लेख गर्नुहुँदै मन्त्री भण्डारीले छिट्टै व्यवसायीसँग छलफल गरेर सरकारले गर्नुपर्ने आवश्यक पहल कदमी आफ्नो मन्त्रालयबाट गर्ने प्रतिबद्धता जनाउनुभयो। नेपालको सुनचाँदी व्यवसायमा कार्यरत झण्डै 60% कालीगढ विदेशी रहेको उल्लेख गर्नुहुँदै मन्त्री भण्डारीले स्वदेशी कामदार बढ़ाउन आवश्यक पहल गर्न व्यवसायीसँग आग्रह गर्नुभयो। चालू आर्थिक वर्ष 2081-82 पहिलो महिना नेपालले कुल 1,40,32,32,00,000 रूपियाँ बराबरको वैदेशिक व्यापार गर्दा 1,16,15,00,000,000 घाटा बेहोरेको छ। भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो महिनाको वैदेशिक व्यापार सम्बन्धी तथ्याङ्क अनुसार गत साउनमा नेपालले 1,28,37,71,00,000 बराबरको वस्तु आयात गर्दा 12,22,61,00,000 रूपियाँको मात्रै निर्यात गरेको थियो। विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालू आर्थिक वर्षको पहिलो महिनामा आयात 0.67% घटेको छ भने निर्यात 9.63% घटेको छ। गत साउन महिनामा नेपालले भारतसँग मात्र 70,10,42,00,000 बराबरको व्यापार घाटा बेहोरेको विभागले जनाएको छ। चालू आर्थिक वर्षको पहिलो महिनामा भारतबाट 77,68,31,00,000 रूपियाँ बराबरको आयात हुँदा 7,57,88,00,000 रूपियाँ बराबरको निर्यात भएको हो। नेपालले दोस्रो ठूलो वैदेशिक व्यापार गर्ने अर्को छिमेकी मुलुकसँग यस अवधिको व्यापार घाटा 24,38,47,00,000 रूपियाँ बराबर छ। चालू आर्थिक वर्षको पहिलो महिनामा नेपालले वैदेशिक व्यापार गरेका मुलुकहरूमध्ये 13 मुलुकसँग भने व्यापार नाफा छ।
सिराहाको सहलेस फुटबल क्लब अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। लाखे जात्राको अवसरमा ताप्लेजुङमा भदौ 3 गतेदेखि शुरू भएको फुटबल प्रतियोगितामा झापाको बिर्तामोड युनाइटेड फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा 4-2 गोल अन्तरले पराजित गर्दै सिराह फाइनलमा प्रवेश गरेको हो। शनिबार भएको खेलमा निर्धारित 90 मिनटको समय अवधिमा 1-1 गोल बराबरी खेलेका दुवै टोली थपिएको 15 मिनटको अतिरिक्त समयमा गोलरहित भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। शनिबार सेमी फाइनलमा जीत निकालेको सिराहाले अब सोमबार हुने फाइनलमा सगरमाथा युथ क्लब मोरङसँग उपाधि भिडन्त हुनेछ। प्रतियोगिताका विजेताले नगद 5,00,000, उपविजेताले 2,50,555 रूपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। नेपाल भलिबल संघले काभा महिला नेशन्स लीग भलिबल प्रतियोगितामा उपविजेता बन्न सफल राष्ट्रिय महिला टोलीका खेलाड़ीलाई नगद पुरस्कार सहित सम्मान गरेको छ। संघले शनिबार टोलीका खेलाड़ी, प्रशिक्षक र अफिसियललाई नगद पुरस्कार सहित सम्मान गरेको हो। संघले काठमाडौँमा हालै सम्पन्न काभा वुमन्स नेशन्स लीगमा रजत पदक विजेता महिला टोलीका खेलाड़ी र प्रशिक्षकलाई जनही 1,02,000 र व्यवस्थापक र फिजियोलाई जनही 82,000 रूपियाँ पुरस्कार प्रदान गरेको छ। काभा वुमन्स नेशन्स लीगमा नेपाल फाइनल खेलमा भारतसँग 3-2 सेटमा पराजित हुँदै उपविजेता बनेको थियो। यस्तै कार्यक्रममा मालदिव्समा हालै सम्पन्न काभा 20 वर्ष मुनिको U20 भलिबल तेस्रो स्थान हासिल गरेको नेपाली महिला भलिबल खेलाड़ीहरू, प्रशिक्षक र टीम व्यवस्थापकलाई जनही 15,000 रूपियाँ पुरस्कारबाट सम्मान गरिएको छ।
अब मौसम। आगामी 24 घण्टामा देशभर आंशिकदेखि साधारणतया बदली रही केही स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा वर्तमान सरकार केही गर्न र परिवर्तन ल्याई छाड्ने संकल्पका साथ आएको स्पष्ट। मध्य पहाड़ी लोकमार्गको सुनकोशी नदीमा गाड़ी खस्दा 3 बेपत्ता। डेंगी रोगको संक्रमण 75 जिल्लामा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पुष्टि। र विश्व स्वास्थ्य संगठन WHOद्वारा मंकीपक्स भाइरस नियन्त्रण योजनाको घोषणा। हवस्त, राति 9 बजेको समाचार सकियो। अब 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।